बहन भाई इस्लाम शामिल करता हूँ आज के प्रोग्राम में। उम्मीद करता हूँ यीशु में आप सब कुछ हैं और आज के कलाम की वसीला से हम सब बरकत पाएंगे खुदा के फजल से। आज हमारे दरमियान ब्रदर शबाज हैं, मैं उनको दावत देता हूँ कि वो आए दुआ में रहनुमाई करें आज के कलाम के लिए और सुनने वालों के लिए। भाई शबाज
اے قدوس آسمانی باپ تیری تعریف تیری تعظیم تیری شکر گزاری کرتے ہیں کیونکہ تو شکریہ اور تعریف کے لائق ہے، تو بندگی کے لائق ہے۔ ہم تیرا شکر ادا کرتے ہیں میرے باپ آج کے اس شہانی شام کے لیے جو تو نے یہ فضل بخشا کہ ہم تیرے کلام میں میرے باپ خدا آج تیرے کلام میں سے سیکھیں اور خداوند تیرے کلام کی میٹھی باتوں کو میرے خداوند تیرے بندے کی معرفت ہم آج باپ آسمانی سیکھنے والے ہیں سننے والے ہیں میرے خداوند۔ اس دنیا میں رہتے ہوئے میرے خداوند ہمیں اپنا چال چلن کیسے رکھنا ہے، ہمیں باپ خداوند اپنا رویہ کیسے رکھنا ہے میرے خداوند۔ تو اپنے کلام سے ہمیں سنوارتا جاتا ہے میرے خداوند، اپنے کلام سے ہمیں بہترین سے بہترین بناتا جاتا ہے میرے خداوند۔ ہمیں معلوم ہے تو جلد آنے والا ہے میرے خداوند، ہم تیری تیاری میں میرے خداوند ہیں میرے خداوند۔ میرا خداوند یہ تیرا فضل ہے میرے خداوند کہ تو نے ہمیں چنا اور میرے خداوند اس لائق سمجھا کہ ہم میرے خداوند تیرے نام کی تعلیم پائیں اور روز بروز تجھ میں بڑھے میرے خداوند۔ آج میرے خداوند اپنے بزرگوں کو میرے خداوند جو کلام کی خدمت کرنے کو ہے میرے باپ تیرے ہاتھوں میں دیتے ہیں میرے خدا، تیرے پاک روح کا مسا چاہتے ہیں، آج روح کا تازہ مسا مانگ لیتے ہیں میرے خداوند۔ اور سننے والے اور دیکھنے والے میرے خداوند آج اس بات کو غور سے سنیں اور سمجھیں میرے خداوند کہ ہمیں اپنی زندگیاں کیسے بہتر بنانی ہے، کیسے تجھے خوش کرنا ہے میرے خداوند۔ میرے باپ تمام تر سننے والوں کو سننے والے کان ادا کرنا میرے خداوند، اور میرے خداوند سمجھنے والا ذہن ادا کرنا، اور میرے خداوند ایکسپٹ کرنے کے لیے دل ادا کرنا میرے خداوند، تاکہ تیرے کلام کی باتوں کو میرے خداوند اپنے دل میں رکھ کے اور میرے خداوند تیرے لائق میرے خداوند اپنی زندگیاں بناتے رہے میرے خداوند۔ تو ہماری اس کام کے لیے مدد اور رہنمائی کرنا میرے خداوند، چھو لینا میرے خداوند اس تمام تر ماحول کو میرے خداوند تیرے ہاتھوں میں دے دیتے ہیں۔ ہمیں آج برکت دینا، واقعی تیرے کلام سے آج میرے خداوند بہت ساری زندگیاں تبدیل ہو جائیں، چھو لینا میرے باپ برکت دینا، یسوع مسیح کے نام سے مانگ کر پا لیتے ہیں آمین۔
تھینک یو بھائی شباز، خدا آپ کو برکت دے۔ اس طرح ہم سب جانتے ہیں خدا کا کلام ہمارے قدموں کے لیے چراغ، ہماری راہ کے لیے روشنی ہے۔ جس طرح ہم سب جانتے ہیں کہ ہم اینڈ ڈیز میں سے گزر رہے ہیں، یہ آخری زمانہ، اور اینڈ ڈیز میں سے گزرتے ہوئے ہمیں کس طرح اپنی زندگیاں گزارنی ہے اور خدا کا کلام ہماری کیا رہنمائی کرتا ہے، آئیے آج ہم اس کے بارے میں تھوڑا سیکھتے ہیں۔ اس سے پیش تک میں بزرگوں کو کہوں گے وہ کلام شروع کریں۔ آپ سب جانتے ہیں ہم آپ سے ریکویسٹ کرتے ہیں کہ جب آپ اس کلام کو سن رہے ہوتے ہیں تو آپ زیادہ سے زیادہ اس کو لائک کیجئے اور زیادہ سے زیادہ اپنے دوستوں کو رشتہ داروں کو انوائٹ کیجئے تاکہ وہ بھی خدا کے کلام سے برکت پا سکیں۔ خدا نے آپ کو برکت دے۔ میں بزرگوں کو دعوت دیتا ہوں کہ وہ اپنا کلام آج جو خدا نے وہ دیا ہے وہ ہم سے شیئر کریں۔ خدا نے آپ کو برکت دے۔
خدا
یسوع مسیح
کے پاک نام میں تمام سننے اور دیکھنے والوں کو سلام پیش کرتا ہوں اور خدا کی حضوری میں بیٹھنے والوں کو خوش آمدید کہتا ہوں۔ مقدس متی رسول کی معرفت لکھی گئی انجیل اور اس کا 24 باب ہے، آئیے اس کو ہم پڑھتے ہیں اور پھر ہم اس پر غور بھی کریں گے۔ پہلی آیت سے پڑھتے ہیں۔ جی سر،
اور یسوع ہیکل سے نکل کر جا رہا تھا کہ اس کے شاگرد اس کے پاس آئے تاکہ اسے ہیکل کی عمارت دکھائیں۔ اس نے جواب میں ان سے کہا، کیا تم ان سب چیزوں کو نہیں دیکھتے؟ میں تم سے سچ کہتا ہوں کہ یہاں کسی پتھر پر پتھر باقی نہ رہے گا جو گرایا نہ جائے گا۔ اور جب وہ زیتون کے پہاڑ پر بیٹھا تھا، اس کے شاگردوں نے الگ اس کے پاس آ کر کہا، ہم کو بتا یہ باتیں کب ہوں گی اور تیرے آنے اور دنیا کے آخر ہونے کا نشان کیا ہوگا؟ یسوع نے جواب میں ان سے کہا، خبردار کوئی تم کو گمراہ نہ کر دے، کیونکہ بتیرے میرے نام سے آئیں گے اور کہیں گے کہ میں مسیح ہوں، اور بہت سے لوگوں کو گمراہ کریں گے، اور تم لڑائیاں اور لڑائیوں کی افواہ سنو گے۔ خبردار گھبرانا جانا، کیونکہ ان باتوں کا واقع ہونا ضرور ہے لیکن اس وقت خاتمہ نہ ہوگا، کیونکہ قوم پر قوم اور سلطنت پر سلطنت چڑھائی کرے گی اور جگہ جگہ کال پڑیں گے اور بچال آئیں گے، लेकिन ये सब बातें मुसीबतों का शुरू ही होंगी। उस वक्त लोग तुमको इजाज देने के लिए पकड़वाएंगे और तुमको कत्ल करेंगे और मेरे नाम की खातिर सब कौमें तुमसे अदावत रखेंगी और उस वक्त बतेरे ठोकर खाएंगे और एक दूसरे को पकड़वाएंगे और एक दूसरे से झूठे नबी उठ खड़े होंगे और बतेरों को गुमराह करेंगे और बेदीनी के बढ़ जाने से बतेरों की मोहब्बत ठंडी पड़ जाएगी। मगर जो आखिर तक बर्दाश्त करेगा वो निजात पाएगा और बादशाही की इस खुशखबरी की मनादी तमाम दुनिया में होगी ताकि सब कौमों के लिए गवाही हो, तब खात्मा होगा।
शुक्रिया।
खुदावंद यीशु मसीह को शागिर्द जो है वो हैकल में लेकर गए हैं और हैकल की इमारत दिखाई है। जब इमारत दिखाई है तो उसके बाद मुझे नहीं पता उनके दिल में क्या था, उन्होंने क्या सवाल किया, लेकिन मेरे खुदावंद यीशु मसीह ने उनको जवाब में यह कहा कि मैं तुमसे कहता हूं कि तुम इन सब चीजों को जिन्हें तुम देख रहे हो यहां किसी पत्थर पर पत्थर बाकी न रहेगा जो गिराया ना जाएगा। वो बड़े कंफ्यूज से हो गए, ये क्या कह रहा है। उसके बाद जब वो जैतून के पहाड़ पर आकर बैठे तो उन्होंने अलग खुदावंद यीशु मसीह को लेकर गए और वहां पर अलग से बात कही। उन्होंने कहा कि हमको बता दे ये बातें जो तू कह रहा है ये कब होगी, यानी हैकल की इमारत कब बर्बाद होगी, और नंबर दो तेरे आने का और दुनिया के आखिर होने का निशान क्या होगा। यानी एक ही वक्त में ये तीन सवाल हैं जिनके जवाब मेरे खुदावंद यीशु मसीह को दिए हैं। और मेरे खुदावंद ने चूंकि बताया कि उन्होंने पूछा कि निशान क्या होगा, जब उन्होंने निशान मांगा तो मेरे खुदावंद ने निशान ही दिया। और मेरे खुदावंद ने निशान की बात तो शुरू करते हुए फौरन कहा, चौथी आयत पढ़िए जरा,
यीशु ने जवाब में उनसे कहा कि खबरदार कोई तुमको गुमराह ना कर दे।
पहली बात कि खबरदार कोई तुमको गुमराह न कर दे। जिस दौर में से हम गुजर रहे हैं, खुदावंद यीशु मसीह के आने का वक्त किसी भी वक्त हो सकता है, क्योंकि जिस तरह यीशु मसीह ने निशानियां बताई उसके मुताबिक नजर आ रहा है कि किसी वक्त भी मेरे खुदावंद यीशु मसीह की आमद हो जाएगी। कलाम के मुताबिक दुनिया को देखते हुए जगह जगह सायरन बज रहे हैं और ये सायरन खुदावंद यीशु मसीह की दूसरी आमद के बज रहे हैं। इससे पहले कि मेरा खुदावंद यीशु मसीह आए उसने अपने आने के निशानात भी बताए। आज हम उन निशानों की तरफ नहीं जाने लगे कि हैकल कर बर्बाद होगी, ये किसी और जगह उसका निशान बताया है, लेकिन यहां पर दुनिया के आखिर होने की बात और यीशु मसीह की दूसरी आमद की बात है। तो यीशु मसीह ने एक बड़ी खास बात शुरू की, खबरदार कोई तुमको गुमराह न कर दे। आगे पढ़िए,
क्योंकि बतेरे मेरे नाम से आएंगे और कहेंगे मैं मसीह हूं और बहुत से लोगों को गुमराह करेंगे।
उनका काम यह होगा कि लोगों को गुमराह करना, लेकिन खबरदार कोई तुमको गुमराह कर ना दे। हाँ जी,
तुम लड़ाइयों और लड़ाइयों की अफवाह सुनोगे, खबरदार घबराना जाना।
ये दूसरी बात है कि तुम लड़ाइयां भी सुनोगे, लड़ाइयों की अफवाह भी सुनोगे, और आपने क्या करना है, खबरदार तुमने घबरा नहीं जाना। इन सारी बातों को अगर निचोड़ निकालें, तीन बातें हैं जो इस दौर के अंदर हमें हर वक्त अपने सामने रखनी है, और वो तीन बातें वो हैं जिन पर मेरे खुदावंद यीशु मसीह ने जोर दिया है, एम्फेसाइज किया है। मसलन नंबर वन, खबरदार कोई तुमको गुमराह ना कर दे, इसका मतलब है ये दौर गुमराही का है। और नंबर दो, खबरदार घबराना जाना, इसका मतलब है इस तरह की हालात है कि कोई भी शख्स घबरा सकता है। और नंबर तीन, जो आखिर तक बर्दाश्त करेगा वो निजात पाएगा। तीन काम है जो हमने करने हैं, दो काम है जो नहीं होने देने, बस गुमराह नहीं होना, नंबर दो घबराना नहीं है, ये फॉरबिडन है, मगर घबराना नहीं और गुमराह नहीं होना। और करना क्या है, बर्दाश्त, ये मैंडेटरी है,
ये काम तुमने करना है, दो काम नहीं होने देने या नहीं करने, और एक काम है जो हमने करना है। मैं फिर रिपीट करने लगा हूं, हमने घबरा नहीं होना, हमने घबराना नहीं, और हमने करना क्या है, बर्दाश्त करनी है। ये तीन नुक्ते हैं जिनको आज हम सीखते हैं, क्योंकि इस वक्त आसमान पर जाने वाली जो दुल्हन तैयार हो रही है, मैं मुबारकबाद पेश करता हूं अगर आप उनमें शामिल हैं जिन्होंने अपनी आंखें आसमान की तरफ लगाई हुई हैं। और याद रखिए, यह मैसेज खास उनके लिए है जो आसमान पर जाने की उम्मीद में है। जब तक मेरा खुदावंद नहीं जाता, कोई तुमको गुमराह ना कर दे। आसमान पर जाने वाले लोग जो उम्मीद लगा के बैठे आसमान पर जाएंगे, घबराना नहीं, खबरदार, बल्कि बर्दाश्त करनी है। दिस इज द एंड टाइम मैसेज। एंड टाइम का यह है मैसेज, दुल्हन को क्या करना है। मेरे खुदावन ने दुल्हन को क्या मैसेज दिया है, मैं इसको अपने अल्फाज में कहूंगा एंड टाइम मैसेज, आखिरी दिनों का, यानी मसीह की आमद से पहले दुल्हन के लिए जो एंड टाइम मैसेज है वो ये है। रिपीट करने लगा हूं, खबरदार कोई तुमको गुमराह ना कर दे, खबरदार घबरा ना जाना, और आखिर तक बर्दाश्त करना ताकि तुम निजात पाओ। हम इन तीनों चीजों को कुछ देर के लिए सोचते और देखते हैं। सबसे पहली चीज जिस पर यीशु मसीह ने उंगली रखी वो है खबरदार गुमराह नहीं हो जाना, कोई तुमको गुमराह ना कर दे। ये कोई कौन है भैया, जो कोई है ये कौन सा कोई है? एक बात तो यीशु मसीह ने कही, चौथिया दोबारा पढ़िए सर।
यीशु ने जवाब में उनसे कहा कि खबरदार कोई तुमको गुमराह ना कर दे, क्योंकि बतेरे मेरे नाम से आएंगे और कहेंगे मैं मसीह हूं, और बहुत से लोगों को गुमराह करेंगे।
एक तो झूठे मसीह जो है वो गुमराह कर सकते हैं, और उसके बाद आप ग्यारहवीं पढ़िए जरा,
और बहुत से झूठे नबी उठ खड़े होंगे और बतेरों को गुमराह करेंगे।
हाँ, झूठे मसीह गुमराह करेंगे और झूठे नबी गुमराह करेंगे। ये जो कोई है ये दो किस्म के लोग हैं, एक तो झूठे नबी है और एक झूठे मसीह है। अब गुमराह करने के लिए ये सिस्टम तो आएगा, आया हुआ है, चल रहा है, बहुत से झूठे नबी उठ खड़े हुए हैं। यीशु मसीह ने झूठे नबियों का जिक्र किया, लेकिन पतरस ने इस बात को मजीद बढ़ाया। अगर आप हाथ याद रखें तो आप मेरे साथ चले जरा पतरस के दूसरे खत में, चलिए उसका दूसरा बाब होगा। पतरस का आम खत है उसका दूसरा बाब है और उसकी पहली आयत पढ़िए।
और जिस तरह उस उम्मत में झूठे नबी भी थे,
उस उम्मत में, इसराइल की उम्मत में झूठे नबी थे जो लोगों को गुमराह करते थे। हाँ जी,
उसी तरह तुम में भी झूठे उस्ताद होंगे।
पतरस ने मजीद पढ़ाया है कि झूठे उस्ताद भी होंगे। यूं समझिए कि यीशु मसीह की बात को पतरस ने और आगे बढ़ाकर बताया। हो सकता है वो नबी अपने आप को ना कहे, लेकिन अपने आप को बड़ा उस्ताद समझेंगे। हम बड़े उस्ताद हैं, लेकिन होंगे झूठे, और करेंगे क्या,
जो पोशीदा तौर पर हलाक करने वाली बिद्दतें
निकालेंगे। अब व्हाट इज बिद्दत? बिद्दत क्या होती है? जो कलाम में लिखा हुआ नहीं आप कहें वो भी कलाम है, तो ये बिद्दत है। कलाम को बढ़ाना या कलाम को घटाना, कोई नई चीज पेश करना जो कलाम में ना हो, उसको बिद्दत बोलते हैं। और आगे भी पढ़ते, पूरी याद कर दे।
और उस मालिक का इनकार करेंगे जिसने उन्हें मूल लिया था, और अपने आप को जल्द हलाकत में डालेंगे।
और आगे सारी बातें जो लिखी हुई है, अपने अपने घरों में जाकर इसको पढ़िए, वो सब के सब इन झूठे उस्तादों की बाबत लिखी हुई है। इनका बिहेवियर कैसा होगा, इनको पहचानोगे तुम लोग कैसे? हम इस तरफ नहीं जाएंगे, लेकिन मैं शॉर्ट बात करने लगा हूं। इस जिस दौर में से हम गुजर रहे हैं, झूठे मसीह भी है, झूठे नबी भी है, और झूठे उस्ताद भी है। क्या करें, किस तरीके से हम इन गुमराह करने वाली कुमतों से बच सकते हैं? मेरे खुदा ने बड़ी खूबसूरत दलील पेश की। मेरा यीशु की बात मैं कर रहा हूं। उसने एक दफा सदूकियों के बात कही कि तुम्हारी गुमराही का सबब क्या है। अगर आप मत्ती की इंजील में मेरे साथ चलिए 22वां बाब,
متی کی انجیل کا 22 باب سب نکالے مہربانی کر کے 23 آیت سے.
اسی دن سے دکھی جو کہتے ہیں کہ قیامت نہیں ہوگی اس کے پاس آئے اور اس سے یہ سوال کیا کہ اے استاد موسیٰ نے کہا تھا کہ اگر کوئی بے اولاد مر جائے تو اس کا بھائی اس کی بیوی سے بیاہ کر لے اور اپنے بھائی کے لیے نسل پیدا کرے. اب ہمارے درمیان 7 بھائی تھے اور پہلا بیاہ کر کے مر گیا اس سبب سے کہ اس کے اولاد نہ تھی, اپنی بیوی اپنے بھائی کے لیے چھوڑ گیا. اسی طرح دوسرا اور تیسرا بھی 7 تک. سب کے بعد وہ عورت بھی مر گئی. بس وہ قیامت میں ان 7 میں سے کس کی بیوی ہوگی کیونکہ سب نے اس سے بیاہ کیا تھا؟ یسو نے جواب میں ان سے کہا کہ تم گھبراؤ.
ایک منٹ, یسو نے صدوقیوں کو ان کے سوال کا جواب کیا دیا؟ سوال بڑا سیدھا سا ہے, بڑا سادہ سا سیدھا سا سوال وہ لے کر آئے. 7 بھائی ہیں, ایک نے شادی کی ہے مر گیا ہے. شریعت کہتی ہے دیور شادی کر لے اگر اس کا بڑا بھائی مر جاتا ہے. یسو کو کہنے لگے کہ 7 بھائی تھے, بڑے کی شادی ہو گئی وہ بڑا مر گیا, چھوٹے نے اس سے شادی کر لی قدرتی وہ بھی مر گیا, تیسرے اس سے چھوٹے نے کر لی وہ بھی مر گیا, اس سے چھوٹے. غرض 7 بھائیوں نے ایک ہی بیوی کو, ایک ہی عورت کو اپنی بیوی بنایا. اب صدوقی چونکہ قیامت تو نہیں مانتے, وہ چاہ رہے تھے کہ یسو یہ ثابت کرے کہ تو کہتا ہے قیامت ہوگی, اب اگر قیامت ہوگی تو مجھے ہمیں بتا ثابت کر کہ یہ کیا تماشا بنے گا کہ ایک بیوی کے اوپر, ایک بیوی کے اوپر 7 بھائی بولے تو میری ہے تو میری ہے تو میری ہے, یہ کیا سسٹم بن جائے گا؟ یہ تو بڑا مسئلہ سا کھڑا ہو جائے گا. وہ بتانا چاہ رہے تھے کہ قیامت ہوگی تو بڑا مسئلہ بن جائے گا, قیامت نہیں ہے. یسوع مسیح نے کہا تم گمراہ ہو, تم
گمراہ ہو,
تم راہ پانی نہیں ہو, تمہیں پتہ ہی نہیں صحیح راستہ کیا ہے. پڑھیے بیٹا.
یسو نے جواب میں اسے کہا کہ تم گمراہ ہو اس لیے کہ نہ کتاب مقدس کو جانتے ہو نہ خدا کی قدرت کو.
ریزن کیا ہے لوگ کیوں گمراہ ہوتے ہیں؟ اس لیے کہ اس کتاب مقدس کو نہیں جانتے. اگر ان دنوں میں آپ کتاب مقدس کو صحیح طور پر جاننا شروع ہو گئے تو میں آپ کو 100% یقین دلاتا ہوں کہ آپ گمراہی کے دور میں گمراہی سے بچ سکتے. بائبل اسٹڈی, بائبل اسٹڈی کو بڑی ترجیح دیا کریں. بھلے آپ کسی بھی تنظیم میں کیوں نہیں, تنظیم میں ہونا اور بات ہے لیکن اپنے علم کو بڑھانا اور معاملہ ہے. کہیں پر بھی بائبل اسٹڈی پروگراموں سیمیناروں ضرور جایا کریں تاکہ آپ کتاب مقدس سے واقف ہوں جو اس کو جانتا ہے. اب صدوقی جو ہے ان کی گمراہی کا سبب میرے یسوع مسیح نے بتایا, تم اس لیے گمراہ ہو کہ کتاب مقدس کو نہیں جانتے اور نہ تو خدا کی قدرت کو جانتے. اور جو کتاب مقدس کو جانتا ہے وہ قدرت کو بھی جانتا ہے کیونکہ اس میں خدا کی قدرت لکھی ہوئی ہے. اس میں لکھا ہوا ہے خدا کیا سے کیا نہیں کر دیتا. وہ بھائی جو زندہ کرے گا وہ بیوی کو بیوی زندہ نہیں کرے گا, وہ بھائیوں کو مرد زندہ نہیں کرے گا, شوہر کو شوہر زندہ نہیں کرے گا, بیوی بیوی زندہ نہیں ہوگی. شوہر جب زندہ ہوگا ایک اور بدن اس کو دیا جائے گا اور وہ فرشتے کا ہوگا, اور بیوی جو زندہ ہوگی تو وہ بھی عورت نہیں ہوگی, وہ بھی فرشتہ کا ایک بدن رکھے گے. اور فرشتوں میں بیاہ شادی ہوتی نہیں ہے, سسٹم میں نہیں ہے. آسمان پر بیاہ شادی نہیں ہوگی کیونکہ لوگ جو ہیں وہ فرشتوں کی مانت ہوں گے. اس کا مطلب ہے وہ لوگ جو سمجھتے ہیں کہ قیامت کے بعد بیاہ شادی کا کوئی کنسپٹ ہے تو وہ راہ پر نہیں ہے. ان کو کتاب مقدس کو پڑھنے کی ضرورت ہے. ایک واحد کی کتاب مقدس ہے جس کے بارے میں داؤد نے کہا ہے تیرا کلام میرے قدموں کے لیے چراغ اور میری راہ کے لیے روشنی ہے. یہ چراغ ہے, پتروس کہتا تھا یہ چراغ ہے, تم اچھا کرتے ہو تو یہ جان کر اس پر غور کرتے ہو کہ یہ اندھیری جگہ پر روشنی بخشتا ہے. ان دنوں میں جبکہ گمراہی بہت زیادہ بڑھتی جا رہی ہے, اپنے دماغ کو ٹھیک کرے, اپنے آپ کو بہت اچھا نہ سمجھے, بڑا عالم نہ سمجھے. میں آپ سے ریکویسٹ کروں گا بائبل اسٹڈی کریں. ایک تو یہ طریقہ ہے گمراہی سے بچنے کا, نمبر دو ایک اور طریقہ ہے. اب یسوع مسیح فرما رہے تھے کہ جھوٹے نبی اٹھ کھڑے ہوں گے. اگر ہم متی صاحب میں جائیں تو وہاں پر بھی یسوع مسیح نے پیشگوئی کے طور پر بات کی تھی. نکال کے میرے ساتھ متی صاحب باب جی 15 آیت سے
جھوٹے نبیوں سے خبردار رہو جو تمہارے پاس بھیڑوں کے بھیس میں آتے ہیں مگر باطن میں پھاڑنے والے بھیڑیے ہیں.
یہ جھوٹے نبی بہت ڈینجرس ہوتے ہیں, اس کی وجہ یہ ہے کہ بازار دیکھیں تو یہ بھیڑیے کے بھیس میں نہیں ہوتے, یہ بھیڑ کے بھیس میں ہوتے ہیں. آگے
ان کے پھلوں سے تم ان کو پہچان لو گے.
اس کا مطلب ہے ظاہری طور پر تو نہیں سمجھ آئے گی لیکن جب ان کے کام سامنے آئے گا تو کاموں سے پتا چل جائے گا. اچھا
جھاڑیوں سے انگور یا ان کٹاروں سے انجیر توڑتے ہیں, اسی طرح ہر ایک اچھا درخت اچھا پھل لاتا ہے, برا پھل لاتا ہے. اچھا درخت برا پھل نہیں لا سکتا, نہ برا درخت اچھا پھل لا سکتا ہے. جو درخت اچھا پھل نہیں لاتا وہ کاٹا اور آگ میں ڈالا جاتا ہے, بس ان کے پھلوں سے تم ان کو پہچان لو گے.
پھر باقی سب سے دلیل دی ہے, اگزامپل دی ہے درخت کی اور پھلوں کی. مطلب یہ ہے کہ کسی درخت کو پہچانا ہو تو اس کے پھل بتا دیتے ہیں یہ درخت کون سا ہے, اور یہ کہہ کر کہا کہ تم ان کے پھلوں سے, یعنی جھوٹے نبیوں کے پھلوں سے ہی تمہیں پتا چل جائے گا. اس کا مطلب ہے ہر ایک روح کا یقین نہ کھینچئے, پھلوں کو دیکھیے. آگے پڑھیے ذرا.
جو مجھ سے اے خداوند کہتے ہیں ان میں سے ہر ایک آسمان کی بادشاہی میں داخل نہ ہوگا.
اب دیکھیے جو خدا کرنے والے ہوتے ہیں یہ بھی خداوند ہی بولتے ہیں. ہاں جی,
مگر وہی جو میرے آسمانی باپ کی مرضی پر چلتا ہے.
پڑھتے,
اس دن بتیرے مجھ سے کہیں گے اے خداون کیا ہم نے تیرے نام سے نبوت نہیں کی.
اب یہ بڑا ہی عجیب سا حوالہ ہے, جب بھی میں پڑھتا میں پریشان سا ہو جاتا ہوں. یہ کیا لکھا ہوا ہے؟ مسیح کے تخت عدالت کے سامنے بھی کھڑے ہو کر کہے گیا خداون کیا ہم نے تیرے نام سے نبوت نہیں کی
اور تیرے نام سے بدروحوں کو نہیں نکالا.
یسوع کو بول رہے ہوں گے تیرے نام سے بدروحوں کو نہیں نکالا,
آگے نام سے بہت سے معجزے نہیں دکھائے.
ارے تیرے نام سے ہم نے معجزے نہیں دکھائے. اس وقت ایک منٹ, کیا کہہ رہے ہیں؟ تیرے نام سے ہم نے نبوت کی, تیرے نام سے ہم نے بدروحوں کو نکالا, اور تیرے نام سے ہم نے معجزے دکھائے. واہ, یہ جو ہے نا ہم نے معجزے دکھائے, اس کا مطلب ہے وہ معجزوں کو اپنے ساتھ ریلیٹ کر رہے ہیں. وہ سمجھ رہے ہیں میں معجزہ کر رہا ہوں. او بھائی نہیں, معجزہ میرا خداوند کرتا ہے. اور وہ یاد رکھیے, پھر اگلی دفعہ میں کوشش کروں گا کہ معجزات میں ہی سٹڈی ہو, کیونکہ ان دنوں کا یہ بڑا اہم ٹاپک ہے. اس وقت مسیحی خاص طور پر غیر مسیحوں کا بھی یہی حال ہے, جہاں پر معجزات کی بات ہو رہی ہو فوراً بھاگتے ہیں وہاں پر. اچھی بات ہے, میں یہ نہیں کہتا کہ معجزات تو برے ہیں یا غلط ہے. معجزہ میرا خداوند ہی کرتا ہے, اس میں یاد رکھیے معجزات کا خداوند وہی ہے. مصر میں معجزے اسی نے کیے ہیں, یروشلم میں معجزے اسی نے کیے ہیں, کانا گلیل میں معجزہ اسی نے کیا ہے, پتہ نہیں لازدار معجزے ہوئے ہیں. یہونا کہتا کہ وہ لکھے جاتے تو جگہ نہ ہوتی, اتنے معجزے کیے ہیں. ہم معجزوں کی مخالفت نہیں کر سکتے کیونکہ معجزے ہوتے ہیں, لیکن یاد رکھیے معجزوں کا تعلق یسوع کے ساتھ ہے, خادم کے ساتھ نہیں ہے. لیکن یہ جو خادم ہوں گے کہیں گے ہم نے تیرے نام سے معجزے نہیں دکھائے, اور آگے سنیے یسوع کا جواب, سنیے کیا ہوگا.
اس وقت میں ان سے صاف کہہ دوں گا کہ میری کبھی تم سے واقفیت نہ تھی.
میری کبھی تم سے
واقفیت نہ
تھی. تو وہ جو تم معجزوں والی باتیں کرتے رہے تو وہ پھر کیا چکر تھا پھر؟ یاد رکھیے معجزات خادم کا پھل نہیں ہے, معجزات خادم کا پھل نہیں, خداوند کی حضوری کا ثبوت ہے کہ خداوند یہاں موجود ہے. یہ نہیں ہے کہ یہ خادم کا پھل ہے. ارے پھل کام ہوتے ہیں, یہ بڑا بگ پوائنٹ ہے, اس کو سمجھنے کی ضرورت ہے. ہم ہمیشہ سمجھیں گے کہ اس بندے نے معجزہ کیا ہے, اور یہ انہیں بندوں کی بات ہے جو سمجھ رہے ہیں کہ ہم نے معجزے دکھائے ہیں. اگلی دفعہ ہم کوشش کریں گے کہ معجزات پر اسٹڈی کریں, لیکن آج جو میں بات کر رہا ہوں معجزات کے سبب سے لوگ گمراہ ہو سکتے ہیں. اور اگر ہم متی کی جیل میں دوبارہ چاہے 24 باب میں, تو میرے ذہن میں ایک آیت آ رہی ہے 24 کی 24, پڑھیے کیا لکھا ہوا ہے
24 کی 24 آیت. क्योंकि झूठे मसीह और झूठे नबी उठ खड़े होंगे और ऐसे बड़े निशान और अजीब काम दिखाएंगे।
कौन करेंगे? झूठे नबी और झूठे मसीह, बात भी झूठों की हो रही है। हाँ जी,
ऐसे बड़े निशान और अजीब काम दिखाएंगे कि अगर मुमकिन हो तो बरगसीदों को भी गुमराह कर ले।
अगर मुमकिन हो, इसका मतलब है बरगसीदा गुमराह नहीं होते। अगर आप बरगसीद हैं, आप गुमराह नहीं होंगे। आप झूठे नबियों को पहचान लेंगे उनके फलों से, झूठे उस्तादों को पहचान लेंगे उनकी तालीम से। झूठे उस्ताद तालीम या बिदअत निकालते हैं, झूठी तालीम देते हैं। इसीलिए तो यूहन्ना खुदा यीशु मसीह का प्यारा शागिर्द कह रहा था, हर एक रूह का यकीन ना करो। चलिए मेरे साथ यूहन्ना के खाते पर, हम बड़े सादा हैं, हम हर खादिम को खुदा का खादिम समझ लेते हैं। उसने बदरू निकाल दी, ये खुदा का खादिम, इसके हाथ से मुआवजा हो गया, ये तो यही तो खुदा का खादिम है। मौजदा खादम ने नहीं किया, खुदावंद खुदावंद ने किया है और खुदावंद करता है। पढ़िए यूहन्ना का पहला खत, उसका चौथा और चौथा बाप, उसकी पहली आयत पढ़िए जरा। क्या
लिखा? ए अजीजो, हर एक रूह का यकीन ना करो।
उसे सुनो, हर एक रूह का यकीन ना करो, इसका मतलब है कुछ। हाँ जी,
बल्कि रूहों को आजमाओ कि वो खुदा की तरफ से है या नहीं, क्योंकि बहुत से झूठे नबी दुनिया में निकल खड़े हुए।
झूठे नबियों का प्रॉब्लम है, भेड़ों के बेस में तो वो फिर रहे हैं, खादिमों को बेस में तो वो फिर रहे हैं। उनको किस तरह आजमा सकते हैं? नबे फलों से, और नंबर दो उनकी तालीम से। पढ़ो,
खुदा के रूह को तुम इस तरह पहचान सकते हो कि जो कोई रूह इकरार करे कि यीशु मसीह मुजस्सम होकर आया है,
ये अगर डॉक्टर देता है, हाँ जी,
वो खुदा की तरफ से है।
पढ़ते जाओ,
और जो कोई रूह यीशु का इकरार ना करे वो खुदा की तरफ से नहीं, और यही मुखालिफ मसीह की रूह है।
मुखालिफ मसीह की रूह उसके अंदर काम कर रही है। हाँ जी,
जिसकी खबर तुम सुन चुके हो कि वो आने वाली है, बल्कि अब भी दुनिया में मौजूद है।
मुखालिफ मसीह की रूह उसी वक्त उस वक्त भी मौजूद थी, काम कर रही थी जब रसूल दुनिया में थे। हाँ जी,
ऐ बच्चों, तुम खुदा से हो और उन पर गालिब आ गए हो, क्योंकि जो तुम में है वो उससे बड़ा है जो दुनिया में है।
पढ़ते जाओ,
वो दुनिया से है, इस वास्ते दुनिया किसी कहते हैं और दुनिया उनकी सुनती है। हम खुदा से हैं, जो खुदा को जानता है वो हमारी सुनता है।
सुन ले, यहाँ पर दो अलग अलग पार्टियां बना दिया यूहन्ना ने। कुछ दुनिया से है, जो दुनिया से है वो झूठे नबियों की सुनते हैं। हम खुदा से हैं, जो खुदा से है वो हमारी सुनते हैं, और जो खुदा से है वो रसूलों की सुनते हैं। और कीजिए, और जो दुनिया से है वो झूठे नबियों की सुनते हैं। आगे पढ़िए,
जो खुदा से नहीं वो हमारी नहीं सुनता।
सीधी सीधी बात है,
इसी से हम हक की रूह और गुमराही की रूह को पहचान लेते हैं।
जो रसूलों की सुनता है वो खुदा से है। और मैं सुनने वाला आपसे पूछता हूं, आप किसके साथ खड़े हैं? आप किसकी सुन रहे हैं? रसूलों की? आपको पता है यही यूहन्ना दूसरे खत को लिखते हुए क्या कह रहा था? चलिए जरा दूसरे खत में दो चीजें हैं, मैं बता रहा हूं, एक फल और एक तालीम। यहीं से तो हमने झूठे नबी और झूठे उस्तादों को पहचानना है, झूठे मसीहियों को पहचानना है। हाँ जी, आप दूसरे खत में चले गए और वहां पर पढ़िए, मेरे ख्याल में छठिया से पढ़िए, बल्कि सातवें से पढ़िए, शॉर्ट कर दे।
क्योंकि बहुत से ऐसे गुमराह करने वाले दुनिया में निकल खड़े हुए
हैं। बहुत से गुमराह करने वाले, क्या करने वाले?
गुमराह।
यही तो कह रहे हैं यीशु मसीह ने, कहा तो खबरदार कोई तुमको गुमराह ना कर दे, बचना बचना गुमराह करने वालों से। बट फिर दोबारा पढ़िए बेटा, साथ में आए।
क्योंकि बहुत से ऐसे गुमराह करने वाले दुनिया में निकल खड़े हुए हैं।
ये भी ध्यान में रख, याद रखना, गुमराह करने वाले ज्यादा है, गुमराह करने वाले ज्यादा है। ये ना सोचना कि ये जो ज्यादा है ये ठीक है। मिनोरिटी इज करेक्ट अकॉर्डिंग टू द बाइबल, मिनोरिटी इज करेक्ट, मेजॉरिटी इज रॉन्ग। पढ़िए जी,
जो यीशु मसीह के मुजस्सम होकर आने का इकरार नहीं करते,
बोलते जाओ,
गुमराह करने वाला और मुखालिफ मसीह यही है। अपनी बाबत खबरदार रहो,
अपनी बाबत खबरदार रहो,
ताकि जो मेहनत हमने की है वो तुम्हारे सबब से जाया ना हो
जाए। रसूल कह रहे हैं, हमने कुछ मेहनत की है तुम्हारे ऊपर, हमने तुम्हें कुछ तालीम दी है, हमने कुछ डॉक्ट्रिन तुम्हें दी है, हाँ जी,
बल्कि तुमको पूरा अजर मिले। जो कोई आगे बढ़ जाता है और मसीह की तारीफ पर कायम नहीं रहता,
इसका मतलब है बहुत से ऐसे लोग हैं जो मसीह की तारीफ से आगे बढ़ गए, आगे बढ़ गए, तजावज कर गए। आगे बढ़ने का मतलब होता है तजावज करना। आजकल हमारे पाकिस्तान में नजायज तजावजात का बड़ा इशू चला हुआ है। हमारी हुकूमत काफी कोशिश कर रही है कि जिन्होंने तजावज किया होगा उनको बताएं कि तजावज करना जुर्म है। दुनिया के कानून के मुताबिक तजावज करना जुर्म है, अब खुदा के कलाम के मुताबिक तजावज करना गुनाह है। जो मसीह की तालीम पर कायम नहीं रहता, आगे पढ़िए संदर्भ,
उसके पास खुदा नहीं,
बल्कि पीछे नारियल। दोबारा पढ़िए जरा,
जो कोई आगे बढ़ जाता है,
आगे बढ़ जाता है
और मसीह की तालीम पर कायम नहीं रहता, उसके पास खुदा नहीं।
वो ऐसे शोर का हालेलुया के नारे मारे, खुदा खुद उसके पास कोई नहीं है। हाँ जी,
जो उस तालीम पर कायम रहता है उसके पास बापी है और बेटा भी।
कौन सी तालीम? तो मसीह ने दी है, मसीह की दी हुई तालीम। मसीह की दी हुई तालीम ही रसूलों के पास है। रसूलों को किसने तालीम दी? मसीह ने तालीम दी है। रसूल मसीह की तालीम की बराबरी करते रहे हैं। आगे पढ़ भी दीजिए बल्कि,
अगर कोई तुम्हारे पास आए,
अगर कोई तुम्हारे पास आए
और ये तालीम ना दे,
ये तालीम कौन सी तालीम बना? जो रसूल देते हैं, यूहन्ना रसूल कह रहे हैं, जो हम दे रहे हैं ये वाली तालीम ना दे तो क्या करो?
तो ना उसे घर में आने दो।
है? क्या करो?
ना उसे घर में आने दो।
इतनी सख्त बातें, जो है वो डाकू है। क्या करेगा वो घर में आकर? वो आपको गुमराह करेगा। याद रखें, तालीम वही है जो रसूलों ने दे दी है, बस खत्म। जो ये तालीम ना दे जो रसूल देते थे, खुदा का शुक्र अदा करता हूं। यूनाइटेड पेंटिकॉस्टल चर्च आज तक वो तालीम दे रहा है जो रसूल ने दी है, वही बोल रहे हैं जो रसूल बोलते रहे हैं। आगे भी बढ़े, डरते हैं क्योंकि पौलुस ने कहा था लिखे हुए से तजावज न करो। हम महसूस नहीं करती, पौलुस कह रहा था हम महसूस नहीं करते, बस जो उसी ने कह दिया, बस दैट्स ऑल, दैट इज एनफ। हर्फ़े आखर है, मसीह का कहा हुआ हर्फ़े आखर है। इसको बढ़ाना घटाना गुनाह है, एक ऐसा संगीन जुर्म है। आपको याद होगा मूसा ने बढ़ाया था और खुदा ने मूसा को माफ नहीं किया था। खुदा ने कहा था मूसा को चट्टान से क्या पानी थे, उसने चट्टान पर दो बार लाठी मार ली थी। आपको याद है खुदा ने मूसा को माफ कर दिया? नहीं किया। इसका मतलब खुदा से बड़ा सीरियस ले रहा है, इसीलिए यूहन्ना भी सीरियस ले रहा है। यूहन्ना भी बड़ा सीरियस ले रहा है, मतलब खुदा बड़ा सीरियस लेते हैं। मसला तो ये है, दोबारा पढ़िए बेटा इसको,
अगर कोई तुम्हारे पास आए और ये तालीम ना दे तो ना उसे घर में आने दो और ना सलाम करो।
माय लॉर्ड, घर में भी ना आने दो, सलाम भी ना करो। क्यों भाई, वजह क्या हुई?
क्योंकि जो कोई ऐसे शख्स को सलाम करता है वो उसके बुरे कामों में शरीक होता है।
बुरा काम क्या है? गुमराह करना, तजावज करना नहायत बुरा काम है। ऐसे बुरे आदमी को खुदावन ने चाहता कि वो मेरे बंदा के घर में भी नजर आए। मतलब कहने का उसका ये है, उसकी रफाकत ठीक नहीं, उसकी रफाकत आपके लिए अच्छी नहीं होगी। ये वही बात है जो पौलुस ने कही थी, बुरी सोचती अच्छी आदतों को बिगाड़ देती है। मैं बात गुमराही की कर रहा था, खबरदार कोई तुमको गुमराह न कर दे। इस दौर के अंदर अपने आप को परखें, एक तो बाइबल स्टडी करें, गैर तौर पर रसूलों की तालीम को समझें, मसीह की तालीम को समझें, और अगर किसी ने तजावज किया तो उसको भी परखें। आंखें बंद करके ना चले, ये दौर गुमराही का है। तीन चीजें मैंने बोली, मैंने नहीं बोली, मेरे यीशु ने बोली, खबरदार को तुमको गुमराह ना कर दे, और नंबर दो, खबरदार घबराना जाना। एक और काम हो सकता है, वो घबराहट हो सकती है। वापस से नीमती की के 24 पाप में पढ़िए जी।
सातवें
से पढ़िए जरा,
24 पाँच की सातवीं आयत
जी
क्योंकि कौम पर कौम और सल्तनत पर सल्तनत चढ़ाई करेगी।
अब देखें जब कौमों पर लड़ाइयां हो रही हो चढ़ाइयां हो रही हो तो क्या उस वक्त आप मुझे बताएं बड़ा सुकून होता है? तो यही तो मुसीबत होती है लड़ाइयां जिस मुल्क में लड़ाइयां हो उस मुल्क में हाथ जाके लोगों का हाल देखें क्या होता है बच्चों का क्या हाल होता है बीवियों का क्या हाल होता है पूरी एनवायरमेंट किस तरह की होती है दिन रात लोगों का क्या हाल होता है पढ़िए जरा
छठी आयत खबरदार घबराना जाना क्योंकि इन बातों का वाक्य होना जरूर है लेकिन उस वक्त हाथ मना होगा क्योंकि कौम पर कौम और सल्तनत पर सल्तनत चढ़ाई करेगी
कौम पर कौम सल्तनत पर सल्तनत चढ़ाई करेगी
और जगह जगह काल पड़ेंगे।
अब मुझे बताए एक लड़ाइयां हो रही है और साथ काल भी पड़ गए हैं
और भूचाल आए
और साथ भूचाल भी आना शुरू हो गए हैं
लेकिन ये सब बातें मुसीबतों का शुरू हुई
होगी। ये मुसीबतें हैं ये मुसीबतें हैं ये लड़ाइयां मुसीबतें भूचाल मुसीबतें बल्कि आगे भी पड़िए
उस वक्त लोग तुमको एजाज देने के लिए पकड़वाएंगे और तुमको कत्ल करेंगे।
सुनो सुनो खास मैं दुल्हन की बात कर रहा हूं मेरे मसीह ने दुल्हन की बात की है मेरी दुल्हन खास लोग तुम्हें तुम्हें कत्ल करेंगे तुम्हें आपको टारगेट बनाएंगे इनको ना छोड़ो। मुझे नहीं पता वो किस तरीके से आपकी मुखालफत करें लेकिन मतलब कहने का यह है हालात भी आपके खिलाफ बुनचालों के सबब से काल के सबब से लड़ाइयों के सबब से और आपको तो टारगेट मिला गया लोगों के इनको कत्ल करना है बल्कि उन कत्ल करने और करवाने वाले अपने भी लोग होंगे ये भी सुने का पढ़िए
और मेरे नाम की खातिर सब कौमें तुमसे अदावत रखेंगी उस वक्त बतेरे ठोकर खाएंगे और एक दूसरे को पकड़वाएंगे।
ये आपसे अदावत मैं आपको बताना चाहता हूं इस दौर में अगर आपसे कोई अदावत रखे इस सबब से कि आप रसूलों के साथ खड़े हैं तो यूं समझ लीजिए कि आप सही जगह खड़े हैं समझ लीजिए कि ये बात पूरी हो रही है आपके लिए कि आपके हिसाब से अदावत रख दुनिया से नहीं अदावत रखेंगे आपसे अदावत रखेंगे। तो ये सब चीजें हालात भी आपके खिलाफ अपने भी आपके खिलाफ तुम्हारे अपने ही तुम्हें पकड़वाएंगे लुका की जीवनी के वो पढ़ते नहीं मतलब कहने का ये था इस तरह की सिचुएशन जब एक मुकद्दस की हो किसी मुकद्दस बहन की या मुकद्दस भाई की तो यीशु का कलाम है सुनिए खबरदार घबरा ना जाना मैं तुम्हारे साथ
हूं।
जब खुदावंद साथ है तो फिर घबराने की जरूरत नहीं है। इमाल की किताब पढ़कर देखिए खुदावंद अपने रसूलों के साथ काम करता रहा है उनके साथ उनकी मदद करता रहा है आसमान से फरिश्ते उनके साथ साथ उनकी मदद करते रहे खुदावंद का लाज पर क्या बता किया तीन बातें नंबर एक कोई तुमको गुमराह ना कर दे नंबर दो खबरदार घबरा ना जाना क्योंकि ये बातें मुसीबतें हैं ये मुसीबतें मुसीबतें कहा है लेकिन खुदा सब मुसीबतों से लगाई मैं तो कहता दौलत बन जाइए जब भी मुसीबत आए अगर कोई मुसीबत आना हो तो हमारे पास इसका हल है हमारे पास ऑलरेडी इसका हल मौजूद है। मुसीबतें वो भी हम दुआ करेंगे मुसीबतें आती जाएंगी दुआ के सबब से दूर होती जाएंगी। दिस इज द वे हमने किस तरह मुसीबतों में अपने रवैये को रखना है। और मैं तीसरे नंबर पर जाना चाहता हूं तीसरे नंबर पर पढ़िए जरा बारहवीं पढ़िए जी
मगर जो आखिर तक बर्दाश्त करेगा वो निजात पाएगा।
अल्लाह मेरे भाइयों मैं उन प्यारों से बात कर रहा हूं आज जिनकी आंखें आसमान की तरफ है और वो इंतजार कर रहे हैं दुल्हा का और वो कह रहे हैं खुदावंद यीशु जल्द आओ मेरे साथ ले जा बर्दाश्त करे बर्दाश्त करे कब तक आखिर तक मगर जो आखिर तक बर्दाश्त करेगा वो निजात पाएगा। वैसे आपको पता है बर्दाश्त करना बड़ा मुश्किल काम है مجھے ایسا لگتا ہے جیسے سب سے مشکل کام برداشت کر رہے ہیں، سب سے بڑا پہاڑ ہے برداشت، اور یہ بہت کم لوگ کرتے ہیں، بہت کم لوگ ہیں، بڑی قلیل تعداد ہے لوگوں کی جن کے اندر برداشت آپ کو ملے گی. اسی لیے تو اگر برداشت کرنے والے تھوڑے ہیں تو میں سمجھتا ہوں نجات پانے والے بھی تھوڑے ہیں. اگر اس نے کہا تھا نجات پانے والے تھوڑے ہیں تو اس کا مطلب یہ ہے کہ برداشت کرنے والے تھوڑے ہیں، کیونکہ جو برداشت کرے گا وہ نجات پائے گا، اور چونکہ برداشت کرنے والے تھوڑے ہیں اس لیے نجات پانے والے بھی تھوڑے ہیں. اور وہ تھوڑے کون سے؟ جو برداشت کرتے ہیں. آئیے اپنے آپ کو اس ان لوگوں کے اندر لے جائیں جن کے اندر برداشت ہے، جن کے اندر برداشت کا مادہ ہے. کس طرح کی برداشت کرنی ہے؟ جس طرح تاریخ میں بائبل مقدس کی تاریخ میں مقدسوں نے برداشت کی ہے. مقدس ایماندار بہت برداشت کرتے رہے ہیں. میں اگر آپ وہ پیچھے سے شروع کریں نا، پیچھے سے میرا مطلب کہنا ہے کہ وہ نوح کے وقت سے سٹارٹ کریں. کیا نوح نے کم برداشت کی ہے؟ ہاں مجھے بتائیں، تقریباً شاید 150 دن تک پانی میرے خیال میں نیچے آتا رہا. ایک کشتی میں اتنے جانوروں کے ساتھ وہ ایسی لگا ہوا تھا نوح کی کشتی میں، ہر ایک کتنی گندگی ہوگی. دس واز دی فرسٹ کمپلیٹ زو. نوح کی کشتی میں پورا چڑیا گھر تھا جس میں ایک بھی جاندار مس نہیں تھا. اور آپ مجھے بتائیں کتنی کی خوشبو آتی ہوگی وہاں پہ. نوح نے سب سے پہلے تو یہ گندگی بڑی برداشت کی ہے، نوح کی بیوی نے بھی برداشت کی ہے، نوح کے بچوں نے بھی بڑی گندگی برداشت کی ہے. مجھے نہیں پتا گٹن بھی ہوتی ہوگی، آئی ڈونٹ نو، لیکن میں برداشت کی بات کر رہا ہوں. یہ میرا اپنا آئیڈیا ہے جو میں پیش کر رہا ہوں. نوح کے بعد آگے سنیے، اگر آپ ابراہم کی بات لیں تو جب ایک بندہ اپنے خاندان کو بھی چھوڑ جائے، رشتہ دار سب کو چھوڑ جائے، وطن بھی چھوڑ جائے، باپ کا گھر بھی چھوڑ جائے، اب سن سکتے ہیں وہ کن کن مسائل میں سے گزرتا ہوگا. برداشت کرتا رہا، برداشت کرتا رہا. اب یہ سب آپ کو یاد ہوگا، دو دفعہ تو اس کی بیوی ایسی جگہ پر چلی گئی کہ سمجھ نہیں آ رہی تھی کہ اس کو بنے گا کیا. برداشت کرتا رہا ہے، بہت برداشت کیا اس نے. ابراہم، اسحاق اور یعقوب، اب اندازہ کریں کہ یہ تین بندے ہیں جو زندگی بھر اپنے خاندانوں سمیت خیموں میں رہے ہیں. اور آپ کو پتہ ہے خیموں کے اندر رہ کے کیا بڑا سکون ہوتا ہے، بڑی لگژریس قسم کے اپارٹمنٹ ہوتا ہے کوئی. یہ خیمہ جو ہوتا ہے وہ اس میں تو بہت کچھ برداشت کرنا پڑتا ہے. خیمے میں جب دھوپ لگتی ہے تو کتنی کم لگتی ہے، سردی لگتی ہے تو کتنی کم سردی لگتی ہے. او بھائی خیمے میں رہ کے پتہ نہیں کیا کیا برداشت کرنا پڑتا ہے. ابراہم، اسحاق اور یعقوب نے پوری زندگی خیموں میں گزار دی ہے، خیموں کی ساری پریشانیاں انہوں نے برداشت کی. اب دو منٹ اندر بات کو جائیں، خیمے میں کتنی پریشانیاں ہوتی ہیں. اور اگر موسیٰ کی میں بات کروں، 40 سال فرعون کے باہر میں رہا، افسرانہ سٹائل تھا اس کا، لیکن کلام کہتا ہے کہ جب اس کو سمجھ آ گئی وہ بڑا ہو گیا، اس نے فرعون کی بیٹی کا بیٹا بننے سے انکار کر دیا. بلکہ اس کو پڑھ لیتے ہیں، پڑھیے سر ذرا آپ چلیے میرے ساتھ عبرانیوں 11 باب میں ہوگا. عبرانیوں 11 نکالیے 24ویں آیت. ہاں جی،
ایمان ہی سے موسیٰ نے بڑے ہو کر فرعون کی بیٹی کا بیٹا کہلانے سے انکار کیا، اس لیے کہ اس نے گناہ کا چند روزہ لطف اٹھانے کی نسبت خدا کی امت کے ساتھ بدسلوکی برداشت کرنا زیادہ پسند
کیا. یہ برداشت کیا اس نے، میں کر لوں گا بدسلوک، میں سب کچھ برداشت کر لوں گا، لیکن میں اپنے بھائیوں سے بدسلوکی برداشت نہیں کروں گا. کیا تو نتیجہ کیا نکلا؟ محل میں رہنے والا شہزادہ مدیان میں یتھرو کی بھیڑ بکریاں چلا رہا ہے. کہاں شہزادہ اور کہاں چرواہا، کیا برداشت کر رہا ہے؟ اب مجھے بتائے، محل سے نکل کر جنگل میں جا کے رہنا کو مذاق ہے؟ لیکن خوشی سے برداشت کیا ہے. یہ ہے سٹینڈرڈ مقدسین ہمیشہ ہی برداشت کرتے رہے ہیں. میرے خود خداوند یسوع مسیح کی بات سنیے ذرا, وہ بھی ایسی عبرانیوں میں ہوگی.
بارہویں باب میں چلیے
دوسری آیت پڑھیے, عبرانیوں 12:2 پڑھیے.
اور ایمان کے بانی اور کام کرنے والے یسوع کو تکتے رہے.
ہاں جی, اپنی نظریں لگائیں یسوع کے اوپر. میں تو آپ کہہ رہا تھا نوح کو دیکھو, پھر میں نے کہا ابراہیم اسحاق اور یعقوب کو دیکھو, پھر میں نے کہا موسیٰ کو دیکھو, نبیوں کو دیکھو. لیکن اب میں کہہ رہا ہوں, پلوس کہہ رہا ہے کہ تکو کس کو؟ یسوع کو. بلکہ تکتے ہی رہو. ارے کون سی چیز مسیح میں آپ کو حیرت آئے گی جو تکتے ہی رہے؟ آگے بتائے گا کون سی چیز ہے جو اس کو دیکھ رہی ہے. کون سی؟
جس نے اس خوشی کے لیے جو اس کی نظروں کے سامنے تھی شرمندگی کی پرواہ نہ کر کے
ہاں جی
سلیب کا دکھ سہا اور خدا کے تخت کی دانی طرف جا بیٹھا.
اور آگے کہتا ہے غور کرو, کس لیے آئے؟
بس اس پر غور کرو,
بس اس یسوع مسیح ایمان کے بانی اور کامل کرنے والے پر غور کرو,
جس نے اپنے حق میں برائی کرنے والے گنہگاروں کی اس قدر مخالفت کی برداشت کی تاکہ تم بے دل ہو کر ہمت نہ ہارو.
کیا اس کو میں چاہتا ہوں ایک دفعہ پھر پڑھیں, اس پر غور کرو جس نے اپنے حق میں, مسیح نے اپنے حق میں برائی کرنے والے گنہگاروں کی, مسیح کے حق میں گناہگار بھی برا بولتے تھے. ایک تو پتا آپ کو ڈاکو جو دو سلیب پر تھے ان میں ایک نے, ایک تو چلے اس نے کہا کہ میں جب تو اپنی بادشاہ میں تو مجھے یاد رکھنا, اور آپ کو پتا وہ دوسرا گناہگار ڈاکو کیا بول رہا تھا؟ اگر پڑھے تو لکھا ہوا ہے وہ تانا دے رہا تھا, وہ یسوع مسیح کو تانا دیتا ہے. تانا دینا اچھا کام ہے, پڑھیے.
اس پر غور کرو جس نے اپنے حق میں برائی کرنے والے گنہگاروں کی اس قدر مخالفت کی برداشت کی تاکہ تم بے دل ہو کر ہمت نہ ہارو.
ہاں جی, اب غور سے سنیے ذرا, میں بات کر رہا ہوں نیچے تو پتہ نہیں کتنے گنہگاروں نے یسوع مسیح کی مخالفت کی ہے, یسوع برداشت کرتا رہا ہے, اینڈ تک برداشت کی ہے. اینڈ یسوع مسیح سلیپ پر ہے, ایک طرف ایک ڈاکو ایک طرف دوسرا ڈاکو, ایک ادھر بھی بدکار ادھر بھی بدکار, اور ایک بدکار پتا کیا کہہ رہا تھا؟ تانا دے کر کہہ رہا تھا کیا تو مسیح نہیں؟ خود بھی بچا, اپنے آپ کو بھی بچا, ہمیں بھی بچا. تانا دے کر کہہ رہا تھا. ایسا میں اسے پوچھتا ہوں کہ یسوع نے اس کے سوال کا جواب دیا؟ یسوع نے کوئی جواب نہیں دیا اس کا. اور جو تانا دے رہا ہے اس کا کوئی جواب نہیں, لیکن جو کہہ رہا نا جب تو اپنی بات میں مجھے یاد رکھنا, تو اس کو یسوع جواب دے رہے. گناہگار کی برداشت کر رہا ہے اور جو خدا کی بادشاہ کی بات کر رہا ہے بات اس سے کر رہا ہے. اور آپ یسوع مسیح کو تکیے, اگر آپ کی کوئی مخالفت کرے اس کا جواب ہی نہ دے, فگڑ بات چھوڑ دو, یسوع کو تکیے. اگر آپ کی کوئی مخالفت کرتا ہے چپ رہے, اپنے کام سے کام رکھے. یسوع سے تانے کا کوئی جواب نہیں دیا. مقدسوں میں بات کر رہا ہوں آپ سے جو یسوع مسیح کی آمد کے منتظر ہو, اپنی زندگی کو اس سسٹم کے اندر لے جاؤ, خبردار کوئی تم کو گمراہ نہ کر دے, اور خبردار گھبرانا نہیں اور برداشت کرنی ہے. سٹینڈرڈ کیا ہے؟ جو آخر تک برداشت کرے گا. یسوع مسیح آخر تک برداشت کرتا ہے, جو آخر تک برداشت کرے گا نجات پائے گا. اس کا مطلب ہے نجات ابھی مکمل نہیں ہوئی. یہ تو ٹھیک ہے جو توبہ کرے بپتسمہ لے ایمان لائے نجات پائے گا, لیکن یہ نجات ابھی ادھوری ہے. نجات پوری اس وقت ہوگی جب آپ کے اندر برداشت آ جائے گی. آئیے اپنے رویوں کو تبدیل کریں. آسمان پر جانے کے لیے آپ کا رویہ چینج ہونا چاہیے. کمال برداشت اپنے اندر لے کر آئے, حالات سے بالکل نہ گھبرائے, مخالفوں سے بالکل نہ گھبرائے, اپنی ڈاکٹرین کو ہمیشہ سامنے رکھیں, ایمان کو محفوظ رکھیں.
یس,
ابلیس اور جھوٹے نبیوں کی کوشش اور جھوٹے مسیحوں کی کوشش ہے کہ آپ کو ایمان سے ہٹا دیں, ایمان سے برگشتہ کر دیں. पौलुस की तरह ये जंग लड़े। पौलुस कह रहा था मैंने मैंने कच्ची कुश्ती लड़ी है और मैंने ईमान को महफूज रखा है। पौलुस रसूलों का यहां ईमान था बल्कि वो 13वां रसूल है, वो रसूलों के साथ रहा है, उसने वही ईमान पाया है जो रसूलों का ईमान था और उसने ईमान को महफूज रखा है। मैं आपसे रिक्वेस्ट करूंगा इस दौर में सब गुजर रहे, ये बेदीनी का दौर है, दीन से हटा देने का दौर है, दीन से अलग कर देने का दौर है। झूठे उस्ताद और झूठे नबी की कोशिश है लोगों को दीन से हटाएं ताकि आपकी मोहब्बत खुदा उनके साथ ना रहे। जो खुदा से मोहब्बत रखते हैं ना वो कलाम खुदा से डरते हैं और कभी कलाम में ना पढ़ाते हैं ना घटाते, कहते ना भाई खुदा ने जो लिखा ये ठीक है। That's all. जो मोहब्बत रखते हैं खुदा से, मैं आपसे रिक्वेस्ट करूंगा आज के कलाम को अपने दिल में रख रहे हैं। सबसे पहले हालात को देखें, हालात आपको यही बताएंगे कि सबसे किसी वक्त आ सकता है। हमने करना क्या है, तीन चीजें, गुमराही से बचना है, हालात से घबराना नहीं, और कोई जितने मर्जी मुखालफत करे रसूलों की तरह आमने बर्दाश्त करनी है। बोले पौ काठ में ठोके जाए, बोले चार सिपाहियों के चार पैरों में रख दिया जाए, बोले संसार कर दिया जाए, लेकिन हमने ईमान से प्रतिष्ठा नहीं होना है। आइए अपने आंखों को बंद करें, अहद करें। खुदावंद बस मुझे समझ आती है और मैं अपने ईमान पर कायम रहूंगा, मैं ईमान को महफूज रखूंगा, खुदावंद मैं बर्दाश्त करूंगा क्योंकि मैं जान दे रहा हूं, सब खबरदार रहूंगा और मैं हालात से घबराऊंगा नहीं क्योंकि तू मेरे साथ है, तू मेरे साथ है। कलाम की बातों के साथ खड़े, मैं जानता हूँ जब हम तेरे कलाम के साथ होते तो फिर तू हमारे साथ है। इन हालात में सब गुजर रहे हैं, अरे खुदावंद इन हालात के सबब से हम कभी खुदावंद बेदिल ना होने पाए, अरे खुदावंद हम कभी परेशान ना होने पाए क्योंकि तू हमारे साथ है। अरे मेरे खुदावंद और हम हमेशा खुदावंद अपने ईमान को मजबूत रखे ताकि कोई हमें गुमराह ना कर दे। इस इलाके खूबसूरत ईमान से तूने हमें दिया हुआ है, इस बेहतरीन ईमान से कीमती ईमान से तूने दिया है, कोई हमें खुदावंद इससे गुमराह ना कर दे। मालिक हमें उसी तरह बर्दाश्त करने का फजल दे जिस तरह खुदावंद यीशु हमने तुझे बर्दाश्त करते देखा है, हमने तुझे बर्दाश्त करते देखा है। जब तेरे मुंह पर तमाचे मारे जा रहे थे तू बर्दाश्त कर रहा था, जब तुझे गालियां दी जा रही थी तू बर्दाश्त करता था, हमें भी इसी तरह बर्दाश्त करने का फजल और आसमान पर तेरे साथ जाने का फजल हाथ उठाकर दुआ मांगेंगे जो खुदा ने सिखाई है।
ऐ हमारे बाप तू जो आसमान पर है, तेरा नाम पाक माना जाए, तेरी बादशाही आए, तेरी मर्जी जैसे आसमान पर पूरी होती है जमीन पर भी हो, हमारी रोज की रोटी आज हमें दे, और जिस तरह हमने अपने कर्जदार को माफ किया है तू भी हमारे कर्ज को माफ कर, हमें आजमाइश में ना ला बल्कि बुराई से बचा,
आपको बड़ी सलामती बख्शे। आमीन।
आपने बरकत पाई है।